नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। म दीपक जोशी। आज मिति 2083 साल साउन 6 गते बुधबार, आषाढ़ शुक्ल पक्ष अष्टमी तिथि, तदनुसार 22 जुलाई सन् 2026, नेपाल सम्बत 1146, आज दिल्ला थ्व 8। आज राजधानीबाट प्रकाशित दैनिक पत्र पत्रिकाहरूले फरक फरक प्रसंगका समाचारहरूलाई प्राथमिकता दिएका छन्। पहिलो खबर गोर्खापत्र दैनिकबाट लिँदैछौ। कर तिरे लखपति शीर्षकको समाचार गोर्खापत्रको अग्रपृष्ठमा प्रकाशित छ। सरसामान खरिद गर्दा सक्कली बिल लिने गर्नुभएको छ भने तपाई लखपति बन्न सक्नुहुन्छ र यो कुनै स्क्याम होइन। सामान खरिद गर्दा सक्कली बिलबीजक लिने प्रवृत्ति प्रोत्साहन गर्न सरकारले यस्तो योजना सार्वजनिक गरेको हो। योजना अन्तर्गत सामान खरिद गर्दा लिएको प्यान अथवा भ्याट बिलै तपाईँको भाग्य चिट्ठा बन्नेछ। त्यस्तो भाग्य चिट्ठा मध्ये लखपति बन्ने करदाताको जानकारी आन्तरिक राजस्व विभागले हरेक महिना 1 र 16 गते दिनेछ। करदाता लखपति बनाउने सम्पूर्ण प्रक्रियाका लागि अर्थ मन्त्रालयले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि 2083 कार्यान्वयनमा ल्याएको छ। हिजो सार्वजनिक गरिए पनि चालू आर्थिक वर्षदेखि लागू भएको यो कार्यविधि अनुसार नगद वा विद्युतीय भुक्तानी गर्दा सक्कली बिल लिने उपभोक्ता यो कार्यक्रममा सहभागी हुन पाउनेछन्। नगदमा कारोबार गरेर बिल लिएका ग्राहकले भने त्यसको विवरण विभागले तयार गर्ने प्रणालीमा आफै राख्नुपर्नेछ। विद्युतीय भुक्तानी गरेका ग्राहकको विवरण भने उक्त प्रणालीले आफै लिने व्यवस्था गरिएको छ। कार्यविधि अनुसार यस योजनामा सहभागी हुन कम्तीमा 100 रूपियाँ भन्दा माथिको कारोबार गरेको हुनुपर्नेछ। यसरी कारोबार गर्दा प्राप्त बिलका आधारमा प्रत्येक दिन एकजनाले 1,33,334 रूपियाँ प्राप्त गर्नेछ। त्यस्तै हरेक 15 दिनमा बम्पर विजेता पनि घोषणा हुनेछ, जसले 10,00,000 रूपियाँ प्राप्त गर्नेछन्। हरेक 15 दिनमा विजेता घोषणा गरिने यस्तो व्यवस्था अनुसार हरेक महिनाको 1 गते अघिल्लो महिनाको 16 गतेदेखि सोही महिनाको मसान्तसम्म र 16 गते विजेता छनौट गर्दा सोही महिनाको 1 गतेदेखि 15 गतेसम्म कारोबार भएको विवरण विभागको प्रणालीमा प्रविष्ट भएको उपभोक्ता मध्येबाट छनौट गर्नुपर्ने व्यवस्था कार्यविधिले गरेको छ। यो समाचार गोर्खापत्र दैनिकमा प्रकाशित छ। गोर्खापत्र दैनिकको अग्रपृष्ठबाटै मौसम जन्ने विपदमा कृषि सावधानी अपनाए टर्छ क्षति शीर्षकको समाचार लिँदैछौ। देशभर मनसून सक्रिय भएसँगै कृषि तथा पशुपन्छी क्षेत्रमा विभिन्न प्रकारका जोखिम बढ़ेकाले किसानलाई विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ। अत्यधिक वर्षा, डुबान, पहिरो, रोग तथा किरा प्रकोपका कारण हुन सक्ने क्षति न्यूनीकरणका लागि समयमै पूर्व तयारी गर्न कृषि वन तथा पर्यावरण मन्त्रालयले अनुरोध गरेको छ। नेपाल कृषि अनुसन्धान परिषद नार्क अन्तर्गत राष्ट्रिय कृषि अनुसन्धान केन्द्रले जल तथा मौसम विज्ञान विभागसँगको सहकार्यमा सार्वजनिक गरेको कृषि तथा पशुपन्छी सल्लाहमा मनसून जन्य जोखिम न्यूनीकरणका विभिन्न उपाय समेटिएका छन्। कृषि प्रचार अधिकृत कृष्ण धितालले अत्यधिक वर्षाका कारण धान खेतीमा प्रतिकूल असर पर्न सक्ने बताउनुभयो। उहाँका अनुसार धानका 21 देखि 25 दिन उमेरका बेर्ना समयमै रोप्न, हरियो मलको प्रयोग बढ़ाउन तथा सिफारिश गरिएको मात्रामा मल खाद प्रयोग गर्नुपर्छ। वर्षायाममा धानबालीमा गबारो किरा, फेद कुहिने रोग तथा झारपातको समस्या बढ़न सक्ने भएकाले नियमित अनुगमन आवश्यक रहेको उहाँले बताउनुभयो। यो समाचार गोर्खापत्रबाट लिएका हौं। कान्तिपुर दैनिकमा आज घोषणा अनलाइन सेवा अफलाइन शीर्षकको समाचार प्रमुख समाचारका रूपमा प्रकाशित छ। जहाँ सरकारी कार्यालयहरूमा आवेदन, विद्युतीय अभिलेख, डिजिटल नक्सा, ई सेवा, विद्युतीय रोक्का प्रणाली जस्ता धेरै सेवा अनलाइनबाट भनिए पनि मालपोत यातायात व्यवस्था, राष्ट्रिय परिचय पत्र तथा पंजीकरण विभाग पालिकाहरूमा अनलाइन प्रणाली अवरूद्ध भइरहेकाले सेवाग्राही समस्यामा परेको तथ्य उजागर गरिएको छ। समाचारमा लेखिएको छ, शान्तिनगर स्थित काठमाडौँ महानगरपालिकाको 31 वडा कार्यालयमा दुई दिने त वृद्धवृद्धाको चहलपहल बढ़ी छ। नयाँ आर्थिक वर्ष शुरू भएसँगै वृद्धवृद्धा सामाजिक सुरक्षा भत्ताको परिचय पत्र नवीकरण गर्न पुग्ने गरेका छन्। 85 वर्षीय सावित्री देवी उदास श्रीमानसँग सोमबार बिहान 11 बजे वडा कार्यालय आइपुग्नु भएको थियो। परिचय पत्र नवीकरण बारे चासो राख्दा कर्मचारीले सिस्टम डाउन भएको जवाफ दिनुभयो। सिस्टम चल्ने आशमा सावित्री देवी दिनभर वडा कार्यालयमै बस्नुभयो। छिनछिनमा कर्मचारीलाई सोध्नुहुन्थ्यो, अब त सिस्टम खुल्यो होला नि? कर्मचारीले जवाफ दिन्थे, खुलेको छैन आमा। अपरान्न 3 बजेसम्म पनि सिस्टम नखुलेपछि उहाँको प्रतिक्रिया थियो, कस्तो सिस्टम हो यो, यत्रो बेरमा पनि नखुल्ने। उहाँ वृद्ध भत्ता नवीकरण गर्न वडा पुगेको दोस्रो दिन थियो। परिचय पत्र नवीकरणका लागि गत शुक्रबार पनि उहाँ वडा कार्यालय पुग्नुभयो। पुरानो बानेश्वरबाट दुई छोरीसँग आउनुभएकी 78 वर्षीय नर्मदा देवी शर्माले सोमबार वडा कार्यालयमा करिब 4 घण्टा बिताउनुभयो। घुँडाको समस्याले हिँडडुल गर्न गाह्रो हुने उहाँलाई दिनभर कुर्नु सकसपूर्ण थियो। हुन्छ होला भनेर बस्यौं, उहाँले भन्नुभयो। 4 घण्टा बसिसकेपछि आज हुँदैन भनेर फर्काइदिए, फेरि कहिले आउनुपर्ने हो? उहाँ एक्लै वडामा आउन सक्नुहुन्न, यहाँ आउन 7 दिने अरूको समय मिलाउनुपर्छ। डिजिटल नेपालको अवधारणा अघि सार्दै सरकारी कार्यालयमा अनलाइन सेवा शुरू भएको छ। अनलाइन फारम, विद्युतीय अभिलेख, डिजिटल नक्सा, ई सेवा, विद्युतीय रोक्का प्रणाली जस्ता सेवा शुरू गरिएका छन्। यसले पारदर्शिता बढ़ाउने, बिचौलिया हटाउने र सेवाग्राहीलाई कार्यालय धाउन नपर्ने अपेक्षा गरिएको छ। तर कतिपय बेला सिस्टम नचल्दा यो घोषणा अनलाइन सेवा अफलाइन बन्ने गरेको गुनासो सम्बन्धीको समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ। कान्तिपुर दैनिकबाटै मल ल्याउँदा समातिएका किसान दाजुभाइ छुटाउन परराष्ट्रको पहल शीर्षकको समाचार लिँदैछौ। सरकारले धान रोप्ने मल दिन नसकेपछि भारतको सीमावर्ती सीतामढ़ीबाट किनेर ल्याउँदै गर्दा 3 साता अघि भारतीय सशस्त्र सीमा बल एसएसबीद्वारा पक्राउ परेका सर्लाही बलारा पाँचका किसान दाजुभाइ 55 वर्षीय सुरेश प्रसाद सिंह र 60 वर्षीय नागेन्द्र प्रसाद सिंह कूटनीतिक पहल गर्दा समेत छुट्न सकेका छैनन्। परराष्ट्र मन्त्रालय र नयाँ दिल्ली स्थित नेपाली दूतावासले मंगलबार विशेष पहल गरेकाले धरौटीमा छुट्ने अपेक्षा गरिएको पनि अदालती प्रक्रिया बाँकी रहेकाले अझै 1-2 दिन ढिला हुने देखिएको छ। 17 असारमा पक्राउ परेका उनीहरू सीतामढ़ीको डुमरा कारागारमा छन्। यो समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ। दुई वर्षपछि सत्ता सहकार्यको तयारीमा ओली प्रचण्ड शीर्षकको समाचार नयाँ पत्रिका दैनिकबाट लिँदैछौ। दुई वर्ष अघि सत्ताकै झिनाझप्टीमा सहकार्य तोडेर दुई किनारा लागेका एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड फेरि प्रदेश सत्ताका लागि नजिकिनु भएको छ। एमाले र रासोपाको समर्थनमा 18 महिनासम्म संघ सरकारको नेतृत्व गरेका तत्कालीन नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड 2081 असारमा एमाले समर्थन फिर्ता लिएपछि पदमुक्त हुनुभएको थियो। त्यतिबेलै संघदेखि प्रदेशसम्म सत्ता सहकार्यका लागि ओडी र कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवाबीच भएको सहमति कार्यान्वयनमा अहिले विवाद भएपछि प्रदेशमा एमाले नेकपा मिलेर सरकार बनाउने समझदारी भइरहेको छ। 17 असार 2081मा ओली र देउवाबीच भएको सहमति अनुसार ओली प्रधानमन्त्री बन्नुभएको थियो। प्रदेशहरूमा पनि सहमति अनुसार नै नेतृत्व बाँडफाँड गरिएको थियो, तर प्रधानमन्त्रीमा देउवाको पालो आउन नपाउँदै जिन्जी आन्दोलनले देशको सत्ता उलटफेर गरिदिएको थियो। निर्वाचनमा नराम्रोसँग पराजित ती दल केन्द्रीय सत्ताको घेरा बाहिर पुगेका छन्। तर प्रदेशहरूमा दुवै दलको सहकार्यमा सरकार चलिरहेकामा कांग्रेसमा आएको नयाँ नेतृत्वले 17 असार 2081 सहमति अनुसार नेतृत्व फेरबदलको आवाज उठाएपछि एमालेसँग सम्बन्ध चिसिन पुगेको छ। त्यसपछि प्रदेशसभाहरूमा सरकार निर्माणका लागि म्याजिक नम्बर रहेको नेकपासँग कांग्रेस र एमाले दुवैले संवाद चलाएका छन्। अहिले संवादले एमाले र नेकपालाई नजिकाएको छ। यो समाचार आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ। बीपीलाई फूल चढ़ाएर फुटाउँदै पार्टी शीर्षकको समाचार नागरिक दैनिकबाट लिँदैछौ। नेपालीसँग आधुनिक समयका चाहना प्राप्त गर्न आफ्नो संगठन नहुनु दुःखद कुरा हो। त्यहाँ केही सीमित उद्देश्य भएका कतिपय स्थानीय संगठन पक्कै छन्, तर आजको समयको माग नेपाललाई समेत समेटेर एउटा अखिल भारतीय संगठन बनोस् भन्ने छ। 2003 सालमा बीपी कोइरालाले पार्टी गठनका लागि आह्वानसहित जारी गरेको अपीलको एक अंश हो। उनै बीपी कोइरालासहितका नेताहरूले 8 दशक अघि नेपाली कांग्रेस स्थापना गर्नुभएको थियो। आज कांग्रेसका नेता तथा कार्यकर्ता बीपी कोइरालाको 44 स्मृति दिवस मनाउँदैछन्। उहाँकै तस्विरमा माल्यार्पण गरेर बीपीको स्तुति गानमा लागेका कांग्रेसका नेताहरू भने देश जनता र पार्टीलाई होइन आफूमा राखेर रा अघि बढ़दा कांग्रेस भने संकटमा छ। कांग्रेसका नेताहरूको अहंकार भव्य भय र आफ्नो स्थान र भविष्यको चिन्ता र चिन्तनले कांग्रेस संकटको डीलमा उभिएको छ। विश्वास र भरोसा गरेको पुस्तासँग लिगेसीको संकट र लिगेसी बोकेका नेताहरूसँग वैधानिकता अडचनमा कांग्रेस रूमलिएको छ। यो समाचार नागरिक दैनिकमा प्रकाशित छ। देउबा स्वदेश फर्किँदै सरकार प्रतिशोधात्मक बन्न सक्ने आशंका सम्बन्धीको समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ। आफ्नै समूहका नेताहरूले छुट्टै पार्टी निर्माणको योजना बनाइरहेका बेला कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवाले नेपाल फर्कने जानकारी गराउनु भएको छ। 44 बीपी स्मृति दिवसको अवसरमा हिजो जारी विज्ञप्तिमा उहाँले नेपाली भूमिमा पुनः पाइला टेक्दैछु भन्ने उल्लेख गरे पनि फर्कने मिति खुलाउनु भएको छैन। देउवाले करिब एक महिना अगाडि पनि आफ्ना विश्वासपात्र नेताहरूलाई चाँडै स्वदेश फर्कने बताउनु भएको थियो। सरकारले पक्राउ पुर्जी जारी गरेर सम्पत्ति शुद्धिकरण सम्बन्धी अभियोगमा अनुसन्धान शुरू गरेपछि देउबा स्वदेश फिर्ती लम्बिँदै गएको उहाँ निकटका नेताहरूको भनाई छ। देउबा 21 फागुनको निर्वाचन अघि नै स्वास्थ्य उपचारका लागि भनेर सिंगापुर जानुभएको थियो। उहाँकी श्रीमती पूर्व परराष्ट्र मन्त्री आरजू राणा देउबा पनि भारत हुँदै सिंगापुर जानुभएको थियो। उहाँहरू हाल हङकङमा रहेको निकटस्थ नेताहरूको भनाई छ। देउबाले सरकार प्रतिशोधात्मक र अलोकतान्त्रिक बन्न सक्ने समेत बताउनु भएको छ। तर म नेपाली जनताको लोकतान्त्रिक चेतना, राष्ट्र प्रेम र न्यायप्रतिको विश्वासमाथि पूर्ण आस्था र समर्पण भाव राख्छु, उहाँले विज्ञप्तिमा भन्नुभएको छ। राष्ट्रियता, प्रजातन्त्र र समाजवादका साथै संविधानवादको पक्षमा दृढतापूर्वक उभिन सम्पूर्ण राजनैतिक शक्ति, नागरिक समाज, युवा पुस्ता तथा आम नेपाली जनतासँग हार्दिक आग्रह गर्दै आफ्नो निष्ठा, प्रतिबद्धता र समर्पण भाव प्रति फेरि एकपटक विश्वास दिलाउँदै म स्वदेश फर्कदैछु। यो समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ। तपाईँ यति बेला सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब एकैछिन विज्ञापन।
सजिलो अनलिमिटेड ₹699 रु ₹1999 प्याकहरू उपलब्ध छन्। छानी छानी लिनुहोस्। यो प्याक खरिद गर्न *14*2# गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि अखबार कार्यक्रममा पुनः स्वागत छ। अब पत्र पत्रिकामा प्रकाशित बाँकी प्रसंगहरू। कारोबार दैनिकमा प्रधानमन्त्रीको हस्तक्षेपले हट्यो समता कर शीर्षकको समाचार प्रकाशित छ। चालू आर्थिक वर्षको बजेट मार्फत निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लागू भएको 3% समता कर प्रधानमन्त्री बालेन शाहको हस्तक्षेपपछि हट्ने भएको छ। प्रधानमन्त्री शाहले हिजो सामाजिक सञ्जाल फेसबुक मार्फत निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाएको समता कर अहिलेलाई फिर्ता गरेको घोषणा गर्नुभएको हो। पछिल्ला दिनमा प्रधानमन्त्री शाह र अर्थमन्त्री सोडिम वाग्लेका बीचमा सम्बन्ध चिसिएको अनुमान गरिँदै आएको थियो। केही दिन यता निजी क्षेत्रका विभिन्न संघ संगठनहरूका प्रतिनिधिहरूसँग प्रधानमन्त्रीले छलफल गरिरहनु भएको थियो। यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ। अन्नपूर्ण पोस्टमा उपत्यकाको डुबान, जलवायु परिवर्तन मात्रै हो त शीर्षकको समाचार प्रकाशित छ। काठमाडौँको बाढ़ी र डुबानको इतिहास नयाँ भने होइन। विक्रम सम्वत 1900 1927 सन् 1866 बागमती नदीमा यस्तै एउटा भीषण बाढ़ी आएको थियो। त्यसबेला मुलुकमा जंगबहादुर राणाको हुकुमी शासन थियो। बाढ़ीको प्रकोप यति भयावह थियो कि काठमाण्डुका सम्पूर्ण सरकारी कार्यालयहरू बन्द गरिएका थिए भने तत्कालीन राजा स्वयं सुरक्षित रहन नागार्जुन दरबार सर्नु भएको थियो। वरिष्ठ मौसमविद अजय दीक्षितका अनुसार काठमाण्डु उपत्यकामा बाढ़ीको लिखित इतिहास खोतल्दा फेला पर्ने यो नै सम्भवत सबैभन्दा पुरानो प्रमाण हो। तर उबेला र अहिलेको बाढ़ीमा आकाश पातालको फरक छ। दीक्षित भन्नुहुन्छ, त्यतिबेला माटोका घर र झिंगटीका छाना हुन्थे, जताततै सिमेन्टले ढालिएको थिएन। मुसलधारे वर्षा भए पनि जमीनले पानी सोस्थ्यो र बाढ़ी नदी किनारमा मात्रै सीमित हुन्थ्यो। अहिलेको जस्तो जताततै सहरै डुबानमा पर्दैनथ्यो। दीक्षितको भनाईलाई वैज्ञानिक अनुसन्धानले पनि स्पष्ट पुष्टि गर्छन्। ऱ्यापिड अर्गनाइजेशन एन क्लाइमेट चेन्ज कि ड्राइभर अफ ड्रामेटिक फ्लड इम्प्याक्ट इन काठमाडौँ शीर्षकको अध्ययन अनुसार सन् 1990 2020 30 वर्षमा उपत्यकामा भौतिक संरचनाको निर्माण 386% बढ़ेको छ भने सन् 1989 2011 28% वन विनाश भएको छ। यो समाचार अन्नपूर्ण पोस्टमा प्रकाशित छ। दक्ष सिपले नै दिन्छ काम र दाम शीर्षकको समाचार नागरिक दैनिकबाट लिँदैछौ। हिजो उहाँ काम खोज्दै हिँड्नुहुन्थ्यो, आज उहाँलाई काम खोज्दै आउँछ। उहाँ पेन्टिङ लगाउनुहुन्छ, टाइल हाल्नुहुन्छ, भवन सजावट गर्नुहुन्छ, आर्ट तथा चित्र पनि बनाउनुहुन्छ। निजी घरदेखि सरकारी कार्यालय, गैर सरकारी संस्था, विद्यालय, होटल तथा शौचालय निर्माणमा पनि उहाँको हात पुगेका छन्। यही सिपले उहाँलाई काम पनि दिएको छ, आमदानी पनि दिएको छ। उहाँ अर्थात सुरेश चौधरी कैलालीको टीकापुर नगरपालिका एक राजीपुर गाउँका 30 वर्षीय चौधरीको सपना नेपाल प्रहरी बन्ने थियो। त्यसकै लागि उहाँले 2077 सालमा नेपाल प्रहरीका लागि खुलेको आवेदन फारम भर्नुभयो, तर नतिजा अपेक्षा अनुसार आएन। प्रहरी बन्ने उहाँको सपना अधुरै रह्यो। पढ़ाई पनि कक्षा 11 रोकियो। त्यसपछि उहाँले रोजेको बाटो थियो सिप र श्रमको। 2 वर्ष अघि रोजगारीको खोजीमा जुम्ला पुग्नुभएका चौधरी अहिले जिल्लाभरि परिचित पेन्टिङ कामदारका रूपमा स्थापित हुनुभएको छ। चौधरीका अनुसार जुम्लामा निर्माण गतिविधि बढ़ेसँगै दक्ष जनशक्तिको माग पनि बढ़ेको छ। कामको चाप यति धेरै छ कि कहिलेकाहीँ खाजा खाने समय समेत नपाइने उहाँ सुनाउनुहुन्छ। यो समाचार नागरिक दैनिकमा प्रकाशित छ। अखबार कार्यक्रम आजलाई यति नै। अब यसपछि अन्तर सम्वाद सुन्न सक्नुहुनेछ। प्राविधिक शंकर भण्डारीलाई धन्यवाद दिँदै दीपक जोशी विदा हुन्छु। नमस्कार।